आध्यात्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
महिमा आदर इज्जत्रमा प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन हिब्रू तीन अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। हामीले पहिले नै देखिसकेका छौं कि ख्रीष्ट अगम वक्ताहरूभन्दा श्रेष्ठ उक्तम हुनुहुन्छ र ख्रीष्ट स्वर्गीय दूतहरूभन्दा उक्तम हुनुहुन्छ। आज हामी यो तीन अध्यायमा देख्नेछौ ख्रीष्ट मूसा भन्दा उक्तम अर्थात श्रेष्ठ हुनुहुन्छ। हजुर, आज हामी हिब्रू तीन अध्याय एकदेखि छ पदबाट बाइबल अध्ययन गर्नेछौ। आउनुहोस् हिब्रू तीन अध्याय एक पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, यसकारण स्वर्गीय बोलावटमा सहभागी भएका पवित्र भाइ हो, हामीले दृढ़ स्वीकार गरेका प्रेरित तथा प्रधान पुजारी येशूलाई विचार गर। यो अध्याय यस कारण शब्दसँग शुरू हुन्छ अनि यो नै अर्को कारण हो पाउल नै यो पत्रको लेखक थिए भन्ने कुरा यसले अलिकति पुष्टि गर्दछ। पाउलले सधैँ त्यस कारण वा यस कारण शब्दलाई एक प्रकारको सिमेन्टको रूपमा जोड्नेको रूपमा पेश गर्दथे जुन तर्कयुक्त हुँदथ्यो। त्यो शब्द यस कारणले पछाडितिर हेर्दछ जुन उहाँले वा उसले पहिले नै भनिसकेका थिए र अगाडितिर पनि हेर्दछ जुन उनी भन्नेछन्। भनिएको छ, यसकारण हे पवित्र भाइहरू, भाइहरू चाहिँ पाउल झैं यहुदीहरूका संकेत हो। पाउल शरीर अनुसार यहुदी जातिका थिए। उसले शरीर अनुसार यहुदीहरूलाई भाइहरू भने। तिनीहरूलाई यस पदमा पवित्र भाइहरू भनिएका छन्। तिनीहरूलाई यस कारण पवित्र भाइहरू भनिएका छैनन् किनभने तिनीहरूले केही त्यस्तो पवित्रताको कुरा गरेथे वा तिनीहरू पवित्र थिए। तर पवित्र शब्दको अर्थ हो अलग्गाइएका, छुट्टाइएका। तिनीहरू परमेश्वरको निम्ति छुट्टाइएका, अलग्गाइएका थिए। दोस्रो कुरा लेखिएको छ, स्वर्गीय बोलावटका भागीदारहरू हो इसरायल। इसरायल राष्ट्रसँग संसारिक बोलावट थियो। इसरायललाई दिइएको पुरानो नियमको सम्पूर्ण प्रतिज्ञाहरूले गर्नुपर्ने सरोकार यो पृथ्वीसँग छ, यो संसारसँग छ। उहाँले तिनीहरूलाई स्वर्गीयबाट वर्षाको प्रतिज्ञा गर्नुभयो। उहाँले तिनीहरूलाई जमीनको उर्वरता र प्रशस्तता, अन्न बालीको प्रतिज्ञा गर्नुभयो। यिनीहरू भौतिक आशिषहरू हुन्, यद्यपि उहाँले त्यसको अलावा आत्मिक आशिषहरूको पनि प्रतिज्ञा गर्नुभएको थियो। यी स्वर्गीय बोलावटका भागीदार यहुदी भाइहरूसँग अघि वा पहिले संसारिक बोलावट थियो, तर अहिले तिनीहरू अर्कै समयमा आएका छन् र तिनीहरू अहिले ती इसरायली वा यहुदीका पीढ़ीका हुन् जो ख्रिष्टका फर्केका छन्। हिब्रूको लेखक यो अति नै स्पष्ट पार्नेछन् कि तिनीहरू बेग्लै भिन्नै युगमा सरिसकेका छन्। भूतकालमा अघि मूसाको व्यवस्था अनुसार पशु बलिदानहरू चढ़ाउँथे अनि त्यो गर्न सही थियो, उचित थियो, तर अहिले त्यो गलत हो, किनभने बलिदानिक प्रणाली सबै ख्रिष्टमा पूरा भइसकेको छ र तिनीहरूसँग स्वर्गीय बोलावट छ। संसारिक बोलावट लोप भइसकेको छैन, तर यो स्वर्गीय बोलावटको निम्ति परिवर्तन भएको छ। त्यसकारण तिनीहरू स्वर्गीय बोलावटबाटका स्वर्गीय बोलावटका भागीदारहरू हुन्। कुनै व्यक्ति अझै यहुदी भएर पनि ख्रिस्टियन हुन सक्छन्। उदाहरणको निम्ति यदि हामी नेपाली, भारतीय, चीनी, फ्रेन्च, जर्मन भए हामी अझै त्यही हौ जब हामी परमेश्वरको सन्तान बन्छौं। कसैले पनि हामीलाई हाम्रा राष्ट्रियताको त्याग्न भन्दैन। कुनै यहुदी अझै यहुदी हुन्, उनी ख्रिष्टमा आइसकेपछि पनि उनी परमेश्वरको प्रकाशसँग सरेका छन् र अहिले उनी स्वर्गीय बोलावटको भागीदार हुन्। यो नै देख्नलाई महत्वपूर्ण कुरा हो। यो हिब्रूहरूको निम्ति पुस्तक लगभग अर्थविहीन बन्छ यदि तपाईँ यस पत्र कसलाई लेखिएको हो भन्ने कुराको विचार गर्नुहुन्न भने, साथै यो कहिले लेखिएको थियो भन्ने कुरा विचार गर्नुहुन्न भने। तेस्रो कुरा लेखिएको छ, हामीले स्वीकार गरेका प्रेरित र महापुजारीलाई अर्थात ख्रिस्ट येशूलाई ध्यान देऊ, येशूलाई ध्यान देऊ। यो अति नै महत्वपूर्ण शब्द हो र हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि हामीले यस व्यक्ति यसको निम्ति होशियार, गम्भीर र विस्तृत विचारले दिनुपर्छ। यस व्यक्तिको निम्ति होशियार, गम्भीर र विस्तृत विचारको दिनुपर्छ। प्रेरितलाई ध्यान देऊ, यहाँ लेखकको मतलब के हो? प्रभु येशू शब्दको खास आधारभूतमा एक प्रेरित हुनुहुन्थ्यो। मलाई लाग्दैन कि हामीले यो शब्दमा त्यति धेरै कुनै कुरा पढ्न आवश्यक छ। हजुर, त्यसो त प्रेरित भनेको के हो? प्रेरित त्यो हो जसलाई पठाइएको छ। येशू यो पृथ्वीमा परमेश्वरबाट पठाइनु भएको थियो। प्रेरितलाई ध्यान देऊ किनभने उहाँ परमेश्वरबाट यो पृथ्वीमा पठाइनु भएको थियो। उहाँ दूत, सन्देशवाहक हुनुहुन्छ, वा परमेश्वरको दूत वा सन्देशवाहक हुनुहुन्छ, वा परमेश्वरको प्रकाश हुनुहुन्छ। उहाँको ध्यान देऊ, वा परमेश्वरबाट एक प्रेरितको रूपमा आउनुहुन्छ। तर उही समयमा यो पनि विचार गर्नुहुन्छ, प्रेरित र महापुजारीलाई ध्यान देऊ, प्रधान पुजारीलाई ध्यान देऊ। उहाँको महान पुजारीय काम यो पत्रको विषय हुनेछ अनि यसको हामी विवरणको साथ हिब्रू 5 अध्यायमा अध्ययन गर्नेछौ। महापुजारी एक प्रेरितबाट विपरीत दिशामा जान्छ। प्रेरित अगमवक्ता झैं सन्देश लिएर मानिसहरूको बीचमा परमेश्वरबाट आए। उनी परमेश्वरको निम्ति मानिसहरूको निम्ति बोल्दथे, तर महापुजारी विपरीत दिशामा अर्कोतर्फ गइरहेका थिए। उनी मानिसबाट परमेश्वर भएतिर गइरहेका थिए। उसले मानिसको परमेश्वरको सामने प्रतिनिधित्व गर्दथ्यो। अहिले येशू हाम्रा प्रधान महापुजारी हुनुहुन्छ। उहाँ को हुनुहुन्छ? उहाँ येशू हुनुहुन्छ। मुख्य जोड़ उहाँको मानवतामाथि छ। फेरि म तपाईंलाई याद दिलाउन चाहन्छु कि महिमामा आज एक मानिस हुनुहुन्छ र उहाँले त्यहाँ हामीलाई प्रतिनिधित्व गर्नुहुन्छ। श्रोता, म यस कुरामा धेरै खुशी छु कि उहाँ त्यहाँ माथि हुनुहुन्छ, किनभने हामीलाई भनिएको छ उहाँ हाम्रो लागि मध्यस्थ हुनुहुन्छ, वकिल हुनुहुन्छ। उहाँले हामीलाई रक्षा गर्नुहुन्छ, उहाँ हाम्रो पक्षमा बोल्नुहुन्छ। श्रोता, प्रभु येशू ख्रीष्ट तपाईँ आज कस्तो अवस्थामा हुनुहुन्छ उहाँले एकदमै बुझ्नुहुन्छ। हामीले यो कुराको विचार गर्न आवश्यक छ र यसमा गम्भीर विचार र हाम्रो होशियारपूर्वक ध्यान दिनुपर्छ। हामीसँग एक प्रेरित हुनुहुन्छ जो परमेश्वरबाट आउनुभयो र उहाँ महापुजारी हुनुहुन्छ जो परमेश्वरको उपस्थितिमा फर्किजानु भएको छ र आज त्यहाँ तपाईँ र मेरो लागि हुनुहुन्छ। यो अद्भुत पद हो। अहिले हिब्रूको लेखकले यो देखाउन गइरहेका छन् कि ख्रिष्ट मूसा भन्दा श्रेष्ठ हुनुहुन्छ। तपाईँलाई यादै होला, लेखकले पुराना नियममा परमेश्वरको लागि बोल्ने अगमवक्ताहरू भन्दा ख्रिष्टको श्रेष्ठता र स्वर्गीय दूतहरू भन्दा ख्रिष्टको श्रेष्ठताको देखाइसकेपछि अहिले उसले यो पनि देखाउनै पर्छ कि ख्रिष्ट मूसा भन्दा उक्तम अर्थात श्रेष्ठ हुनुहुन्छ, किनभने मूसा हिब्रूहरूको निम्ति यहुदीहरूको निम्ति महत्वपूर्ण मानिस थिए र हिब्रूहरूको निम्ति पत्रको लेखकले मूसा भन्दा ख्रिष्टको महानता वा श्रेष्ठताको देखाउन गइरहेका छन्। हिब्रू 3:2 पदमा लेखिएको छ, उहाँलाई नियुक्त गर्नुहुने प्रति येशु विश्वस्त हुनुहुन्थ्यो, जसरी मूसा पनि परमेश्वरको परिवारमा विश्वस्त थिए। प्रभु येशु आफूलाई नियुक्त गर्नुहुने प्रति विश्वासयोग्य हुनुहुन्थ्यो। उहाँ विश्वासयोग्य हुनुहुन्थ्यो जब उहाँ यो पृथ्वीमा मानिसको निम्ति परमेश्वरको प्रतिनिधित्व गर्न आउनुभयो, र जब उहाँ हामीलाई परमेश्वरका प्रतिनिधित्व गर्नुहुन्छ उहाँ विश्वासयोग्य हुनुहुन्छ। उही समयमा मूसा पनि आफ्नो सम्पूर्ण घरमा परिवारमा विश्वासयोग्य हुनुहुन्थ्यो। यहाँ कसको घरको बारेमा परिवारको बारेमा हामी कुरा गरिरहेका छौं? घर शब्द अर्को निम्न केही पदहरूमा 7 उल्लेख भएको छ। यो कसको घर हो त्यसको तय गर्न अति नै महत्वपूर्ण कुरा हो। के यो मूसाको घर हो? मलाई त्यो लाग्दैन। यो परमेश्वरको घर हो। मूसा परमेश्वरको घरमा विश्वासयोग्य थिए। उसलाई केही त्यस्तो कुराहरू गर्न बोलाइएका थिए र उसले त्यो गरे, उसलाई विश्वासयोग्य पाइयो। यो सत्य हो कि मूसाले केही भूलचुकहरू बनाए जीवनमा। वास्तवमा भन्नु नै पर्ने हो भने उसले ती सबै कुराको रेकर्ड गरे, लेखे। उसले बाइबलका पहिला 5 लेखेर, तर उसले जुन लेखे त्यसमा भूलचुकहरू छैन, किनभने परमेश्वरले उसलाई भन्नुभयो कि के लेख्ने। भूलचुकहरू उसका क्रियाहरूमा थिए। उससँग झनक्क रिसाउने स्वभाव थियो। एक समय जब परमेश्वरले उसलाई पत्थर वा चट्टानलाई वचनद्वारा आज्ञा गर्न भन्नुभयो, त्यसको सट्टामा उसले त्यसमा प्रहार गरे लौरोले। त्यो गलत कुरा थियो, किनभने चट्टानले ख्रिष्टको दर्शाउँदथ्यो र हाम्रो निम्ति ख्रिष्टको कामको दर्शाउँदथ्यो। धेरै साल अघि वा पहिले प्रस्थान 17:6 अनुसार परमेश्वरले मूसालाई प्रहार गर्न आज्ञा गर्नुभयो र एकपल्ट त्यसको प्रहार गरिसकेपछि त्यसलाई फेरि दोबारा प्रहार गर्न आवश्यकता थिएन। ख्रिष्टलाई हाम्रो निम्ति एकपल्ट प्रहार गरियो र उहाँको निम्ति एकपल्ट फेरि प्रहार गरिन कति पनि आवश्यकता थिएन। तर मूसाले आफ्नो क्रोधको नियन्त्रण गर्न सकेनन्। उसले जुन काम गरिरहेका थिए त्यसको झन्झटको थाहा पाएका थिएनन्। जब उसले दोस्रो पल्ट चट्टानलाई प्रहार गरे, यद्यपि उसले केही भूलचुकहरू बनाए तापनि जीवनमा त्यो बितेका कुराहरू हुन्। वास्तवमा यो कुराको नोट गर्न ध्यान दिन अद्भुत कुरा हो। जुन कुरा परमेश्वरले याद गर्नुहुन्छ त्यो हो खाली उसको विश्वासयोग्यताको। विश्वासयोग्यता नै एक त्यस्तो कुरो हो जुनको लागि प्रभु येशूले आफ्नाहरूलाई प्रशंसा गर्नुहुन्छ। मत्ती 25:21 लेखिएको छ, स्याब्बास, तिमी असल र विश्वासयोग्य सेवक। चाहे हामी जोसुकै हौं वा हामीलाई प्रभुले जुनसुकै काम गर्नलाई किन नदिनु भएको होस्, हामी त्यसमा विश्वासयोग्य हुनुपर्छ। परमेश्वर भन्नुहुन्छ मूसा विश्वासयोग्य थिए। के आज परमेश्वरले हामीलाई त्यो भन्न योग्य हुनुहुन्छ, त्यो भन्न सक्नुहुन्छ? अहिले यो कुराको ध्यान दिनुहोस् कि यो पद 2 यो भन्दै शुरू भयो, ख्रिष्ट विश्वासयोग्य हुनुहुन्थ्यो, उहाँ आफूलाई नियुक्त गर्नुहुने प्रति विश्वासयोग्य हुनुहुन्थ्यो। त कसरी उहाँ मूसा भन्दा श्रेष्ठ हुनुहुन्थ्यो त? 3 लेखिएको छ, 3 मूसा भन्दा येशु अझ बढी गौरवशाली ठरिनुभयो, जसरी घर भन्दा घर बनाउनेको बढी आदर हुन्छ। मूसा परमेश्वरको घरमा विश्वासयोग्य हुनुहुन्थ्यो, तर प्रभु येशु एक हुनुहुन्छ जसले त्यो घरको बनाउनुभयो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। मूसा एक सृष्टि मात्र थिए। मित्र, त्यहाँ भिन्नता छ। अनि 4 लेखिएको छ, किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्छ, तर सब थोक बनाउने त परमेश्वर नै हुनुहुन्छ। श्रोता, प्रभु येशु परमेश्वर हुनुहुन्छ र उहाँ सृष्टिकर्ता हुनुहुन्छ। मूसाले कहिले पनि आफू स्वयंको लागि त्यो दावी गरेनन्, त्यो दावा बनाएनन्। 5-6 लेखिएको छ, अब भविष्यमा बोलिने कुराका गवाहीको निम्ति मूसा परमेश्वरका सारा घरानामा दासको रूपमा विश्वस्त थिए, तर ख्रिस्ट चाहिँ परमेश्वरका घरानामा पुत्रको रूपमा विश्वस्त हुनुहुन्थ्यो। यदि हाम्रो आशामा हामीले आफ्नो भरोसा र गौरव अन्त्यसम्म थामिराख्यौं भने हामी उहाँका परिवार हौं। श्रोता, ख्रिष्ट केवल यस कुरामा मात्र श्रेष्ठ हुनुहुन्न, उक्तम हुनुहुन्न, उहाँ सृष्टिकर्ता हुनुहुन्छ र मूसा केवल सृष्टि हुन्। तर यहाँ मूसाको सम्बन्धमा भन्न सकिने सबभन्दा उक्तम कुरा हो, मूसा खाली परमेश्वरका सेवक थिए। उसलाई कहिले पनि परमेश्वरको पुत्र भनिएको छैन। ख्रिष्ट परमेश्वरको पुत्र हुनुहुन्छ। श्रोता, घरमा पुत्र र घरमा सेवक नोकर बीच अति नै भिन्नता छ। त्यसकारण ख्रिष्ट दुई कुरामा श्रेष्ठ हुनुहुन्छ। ख्रिष्ट सृष्टिकर्ता हुनुहुन्छ र उहाँ पुत्र हुनुहुन्छ। यो देख्नलाई अति नै महत्वपूर्ण कुरा हो। अनि पछको अन्तिम खण्डमा लेखिएको छ, यदि हामीले त्यस भरोसा र आशाको आनन्दलाई अन्तसम्म बलियो गरी पक्रिराख्यौं भने, पावलले यदि शब्दलाई शर्तको रूपमा होइन तर तर्कको वा बहसको विधिको रूपमा प्रयोग गर्थे। हामीले उसलाई राम्ररी बुझ्ने थियौं यदि उसले यसरी भने, जबकि हामी भरोसा पक्रिराखेकोले, अर्को शब्दमा हामी परमेश्वरका सन्तानहरू हौं र यदि हामी स्वर्गीय बोलावटका भागीदारहरू हौं भने हामी विश्वासयोग्य हुनेछौ र हामी स्थिर रूपमा पक्रिराख्नेछौ। यो नै प्रमाण हो कि हामी परमेश्वरका घरका हौं। उदाहरणको निम्ति पहिलो युहान्ना दुई अध्यायको 19 पदले त्यसलाई यस तरिकामा राखिएको छ, तिनीहरू निस्कनु त हामी बाटै निस्के तर तिनीहरू हाम्रा थिएनन्, किनकि तिनीहरू हाम्रा हुँदा हुन्ता तिनीहरू हामीसँगै रहिरहने थिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछ भनी प्रकट होस् भनेर तिनीहरू हामीबाट निस्के। म सधैँ विश्वास गर्दछु कि परमेश्वरले झुट्टा शिक्षाहरू आएर मण्डलीहरूबाट ती मानिसहरूलाई आफू कहाँ निकाली लान अनुमति दिनुहुन्छ जो वास्तवमा खास विश्वासीहरू होइनन्। झुट्टा शिक्षा वा झुट्टा धर्मले परमेश्वरको चाल्नीको वा छल्नीको रूपमा सेवा गर्दछ। तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने प्रमाण हो तपाईँ विश्वासको पक्रिराख्नुहुन्छ। यसले प्रमाणित गर्दछ कि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ। यसरी हिब्रूको लेखकले तर्कको यदिको प्रयोग गरिरहेका छन्। यो कथन यदि हामीले त्यस भरोसा र आशाको आनन्दलाई अन्तसम्म बलियो गरी पक्रिराख्यौं भने, यसको अर्थ हो तपाई स्वर्गीय बोलावटको भागीदार हुनुहुन्छ र तपाई भाइहरू मध्येका हुनुहुन्छ। मैले सधैँ जाँच गर्ने माध्यमको रूपमा बाइबल प्रयोग गरेको छु। यदि कुनै व्यक्ति वास्तवमा परमेश्वरको सन्तान हुन् भने उसले परमेश्वरको वचन पक्रिराख्छ र उसले परमेश्वरको वचनलाई प्रेम गर्नेछ, किनभने उनी सुन्न चाहन्छन् कि उसको पिता उससँग कुरा बात गरेको। श्रोता, येशु ख्रिष्ट अगम वक्ताहरूभन्दा पनि श्रेष्ठ हुनुहुन्छ। उहाँ स्वर्गीय दूतहरूभन्दा श्रेष्ठ हुनुहुन्छ। उहाँ मूसा भन्दा श्रेष्ठ हुनुहुन्छ। ओ, उहाँ कति अद्भुत हुनुहुन्छ। हामीलाई उहाँको ध्यान दिन विचार गर्न भनिएको छ। हिब्रू तीन अध्यायको एक पदमा हामीलाई प्रेरित र महापुजारीलाई ध्यान दिन भनिएको छ। हिब्रू बाह्र अध्यायको तीन पदमा हामीलाई यो अर्थी सल्लाह दिइनेछ, जसले आफ्नो विरूद्धमा पापीहरूको यस्तो विरोध सहनुभयो उहाँलाई विचार गर कि थकित नहो र आफ्नो मनमा हताश नहो। हामीले उहाँलाई ध्यान दिनुपर्छ। उहाँलाई, उहाँको व्यक्तिमा ध्यान दिनुपर्छ। उहाँको कार्यहरूमा र क्रूसमा र उहाँको कामहरूको ध्यान दिनुपर्छ। परमेश्वरले आजको यो वचन अध्ययनमा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
यो प्रेमलाई पाउन कहीँ सकिन्न। Oh no.